नमस्कार, रेडियो भिजन 91.6 मेगाहर्ज र www.radiovision.com.np विश्वभरिकै साथ प्रसारण भइरहेको वडावासीका सवाल बिर्तामोड एकसँग कार्यक्रममा यहाँहरूलाई स्वागत छ। म पुष्प बराल। यो कार्यक्रम बिर्तामोड वडा नम्बर एकसँगको सहकार्यमा प्रसारण हुने गर्दछ। आज पनि हामीले बिर्तामोड नगरपालिका वार्ड नम्बर एकका अध्यक्ष अग्नि पाण्डेसँग कुराकानी गर्न गइरहेका छौँ। अग्नि पाण्डे नगरका प्रवक्ता समेत हुनुहुन्छ। हामी समग्र नगरका गतिविधिका बारेमा पनि उहाँसँग छलफल गर्ने नै छौँ। उहाँ हाम्रो प्रत्यक्ष सम्पर्कमा रहनु भएको छ र अग्नि सरलाई स्वागत गरौँ। अग्नि सर, स्वागत छ तपाईँलाई।
धन्यवाद, नमस्कार।
अग्नि सर, तपाईँहरूको भर्खरै नगरसभा पनि सम्पन्न भएको छ, होइन? तपाईँ बिर्तामोड नगरपालिकाको प्रवक्ता पनि हुन्छ। यो नगर सभाबाट चाहिँ दुईवटा विधेयकहरू पारित गरेको भन्ने हामीले थाहा पाएका छौँ। यी कस्ता खालका नियमहरू तपाईँहरूले ल्याउनु भयो र अब जनताले के प्राप्त गर्न सक्छन्?
जस्तो हामीले भर्खरै नगरसभा सम्पन्न गरेका छौँ र हामीले नगरसभामा दुईवटा विधेयक र अरू हामीले दुई चार अरू पनि हामीले चाहिँ नि पास गरेका छौँ। त्यसमा चाहिँ नि फोहोर व्यवस्थापनका लागि हामीले के गर्ने भने एउटा फोहोरको चाहिँ व्यवस्थापन ऐनमा हामीले चाहिँ नि विधेयक पास गरेका छौँ भने आर्थिक ऐनलाई पनि केही संशोधन गर्न हामीले चाहिँ त्यसलाई गरेका छौँ। मूल कुरो हाम्रो फोहोरको व्यवस्थापन बित्तामा नगरपालिकामा असाध्यै जटिल थियो। त्यसलाई न्यूनीकरण गर्दै 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 गएर अब हामीले अब एउटा विधेयक सम्बन्ध हामीले बनाएर अब त्यसलाई कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको छ बिर्तामोड नगरपालिका। अब यसमा हामीले चाहिँ नि बाटोको चाहिँ नि बाटोको जस्तो हाम्रो चाहिँ नि कन्काई बिर्ता शनि अर्जुन नवकिरण ऊर्जामा जानका लागि बाटोको चाहिँ नि एउटा तयार गरेका छौँ। बाटो लानी खुलानी बाटो आउने जाने बाटाहरूलाई पनि हामीले गरेका छौँ। फोहोरको लागि जताततै जहीँ त्यहीँ फोहोरमा फाल्नेलाई चाहिँ नि जरिमानाको व्यवस्था गरेका छौँ। नियमित फोहोर उठाउने व्यवस्था गरेका छौँ। डम्पिङ साइटको चाहिँ नि नगरपालिका तोकेको ठाउँमा चाहिँ नि डम्पिङ साइटको बन्द चाहिँ नि सर्टिङ गर्ने व्यवस्थापनमा चाहिँ त्यो हामीले चाहिँ नि कार्यान्वयनका लागि त्यो पनि हामीले चाहिँ पास गरेका छौँ। अब विभिन्न चरणका लागि डम्पिङ भनेको एउटा भान्सामा निस्केको फोहोर या घरदेखिको हालेको बाल्टी या चाहिँ नि झोला या चाहिँ नि कन्टेनर या गाडीमा हालेको यी सबैलाई चाहिँ बुझ्नुपर्छ भन्ने कुराहरू हामीले चाहिँ गर्दै एउटा हामीले चाहिँ नि त्यो कामको लागि हामीले सफल भएका छौँ। अनि आर्थिक संशोधन पनि हामीले चाहिँ केही केहीलाई जस्तो चाहिँ रकम अन्तर गर्ने विषयान्तर गर्ने कामहरू पनि गरेका छौँ। जसले चाहिँ काम गर्न नसकेको नसकेको बजेटलाई हामीले चाहिँ परिमार्जन गरेका छौँ। त्यसलाई चाहिँ रकम अन्तर गर्ने कामहरू गरेका छौँ नगर स्तरीय योजनाहरूका। त्यस्तै अन्य हामीले चाहिँ कामहरूमा चाहिँ जस्तो यहाँ चाहिँ लगाउँदाखेरि बाटामा लगाउने पेपर्सहरू चाहिँ गुणस्तर चिन्ह प्राप्त गरेको हुनुपर्छ। नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको पेपर्सलाई मान्यता दिने भनेर चाहिँ ती कुराहरू पनि हामीले पास गरिसकेका छौँ पुष्पजी।
ठिक छ, तपाईँहरूले दुईवटा विधेयक पास गर्नुभएको छ। अब जस्तै यो आर्थिक सवालमा, विकास निर्माणमा खर्च गर्ने सवालमा त तपाईँहरूले नियम बनाउनु हो, तर यो अहिले पनि आन्तरिक आयलाई वृद्धि गर्ने वैज्ञानिक कर प्रणालीको बारेमा त तपाईँहरूले स्पष्ट धारणा अझै पनि ल्याउन सक्नु भएन नि सर। यसतर्फ चाहिँ त्यहाँ छलफल भयो कि भएन?
यो विषयमा छलफल भएन। यो विषयमा छलफल गर्ने बजेट बाँडफाँड गर्ने भन्ने यो चाहिँ नि सभा होइन, यो चाहिँ विधेयक पास गरी मात्रै सभा भएको हुनाले।
विधेयक भने पनि कस्तो खालको कानुन ल्याउँदाखेरि सहज र आन्तरिक आय बढ्छ भन्ने त हुन्थ्यो होला।
त्यसमा हामीले गरेनौ
हजुर।
त्यसलाई चाहिँ हामीले चाहिँ अब आउने चाहिँ बजेटमा ती कुराहरू चाहिँ गर्नेछौँ।
अब
आउने सभामा
भनेपछि अब यो दीर्घकालीन चाहिँ फोहोर समाधानका लागि अहिलेको कानुनले, अहिले तपाईँहरूले बनाएको कानुनले के फाइदा पुग्छ जस्तो लाग्छ? जस्तै अहिले त तपाईँहरूले कुहिने फोहोरहरू छुट्याएर कन्काइ लानुहुन्छ होला, होइन? सड्ने फोहोरहरू त्यहाँ लानुहुन्छ, तर सिसाजन्य फोहोरहरूलाई चाहिँ कसरी व्यवस्थापन गर्ने के सोच्नु भएको छ?
सड्ने नसड्ने सबै लान्छौँ हामी त्यहीँ, सबै लान्छौँ हामी त्यहीँ, हामीलाई पुग्दैन यो तिनवटा नगरपालिकाको फोहोरले मात्रै पुग्दैन त्यहाँ, त्यहाँ नसर्नेहरूलाई जस्तो चाहिँ सिसा जन्ने भयो ती सर्टिङ गर्छौँ होइन, तर हाल्दाखेरि उहाँहरूले चाहिँ घरबाटै चाहिँ सर्टिङ गरिदिनुपर्छ, कुहिनी नकुहिनी बेग्ला बेग्लै चाहिँ थामबाट उहाँहरूले चाहिँ हामीलाई चाहिँ हालिदिनुपर्छ घरबाटै, ती कुराहरू उल्लेखित छन् र हामीले चाहिँ त्यहाँ लगेर चाहिँ सर्टिङ गर्छौँ, सर्टिङ गरिसकेपछि एकदमै चाहिँ सर्टिङ गरेर कुहिनीहरूलाई चाहिँ मलमा चाहिँ परिणत गर्छौँ, ग्यासमा परिणत गर्छौँ भने नकुहिनीलाई चाहिँ हामीले चाहिँ ब्यान्डेज गरेर त्यसलाई ती चाहिँ व्यवस्थापन गरेर राखेका छौँ र त्यसलाई चाहिँ अर्को फ्याक्ट्रीमा चाहिँ लगाएर त्यो फ्याक्ट्रीबाट चाहिँ पेपर्स उत्पादन गर्ने भन्ने कुराहरू अगाडि सरिरहेको छ र त्यसलाई चाहिँ ती प्रयोग गर्ने भनेर जे जे भए पनि जसो जसो भए पनि फोहोरको व्यवस्थापनमा चाहिँ अब हामी चाहिँ लागेका छौँ। अब इनकेस चाहिँ हिजोसम्म यहाँ चाहिँ वित्तमा नगरपालिकामा विभिन्न खालका चाहिँ सार्वजनिक जग्गा सार्वजनिक ठाउँमा पनि हामीले डम्पिङ गर्छ भन्दा नपाउने दिन छैन, किन भन्दाखेरि वित्तमा नगरपालिकाले आफ्नो ठाउँमा कहीँ पनि लिजमा या सरकारी जमिनमा या चाहिँ अर्को असर नपर्ने गरिकनको काम गरेर राख्न पाउने यो चाहिँ हाम्रो चाहिँ अहिले चाहिँ विधेयकमा हामीले राखेको छ हामीले विधेयकमा।
अब यो अहिलेको चालु आर्थिक वर्षको तपाईँहरूले आर्थिक विधेयकको कुरा गर्नुभयो र अहिलेसम्म त त्यस्तो छैन होला, सायद बजेट नै खर्च नगर्ने अवस्था वृत्तमान नगरपालिकामा योजनामा परेका चाहिँ विकास निर्माणका कामहरू खर्चै भएर रोकिएको अवस्था त छैन होला। अहिले चालु आर्थिक वर्षको अवस्थालाई हेर्दा चाहिँ विकासको गति कहाँ पुग्यो, बजेट कार्यान्वयनको अवस्था कहाँ पुग्यो नगरको?
हाम्रो बजेटको चाहिँ कार्यान्वयनलाई गर्ने हेर्ने हो भने हाम्रा चाहिँ ठ्याक्कै चाहिँ यदि पर्सेन्ट भन्दा चाहिँ अहिले भन्न सक्ने अवस्था रहेन मेरो, किनभने काम भइरहेछ, हामीले चाहिँ यो पर्सेन्टेज निकालेर सिङ्गो नगरपालिकामा कति पर्सेन्ट भयो भन्ने कुरोहरू भन्दा पनि 60-70% माथि हाम्रो चाहिँ काम सम्पन्न भइसकेका छन्। एउटा आँकडा गर्ने हो भने चाहिँ वित्तमा नगरपालिका वडा नम्बर 1-5 एउटा चाहिँ आँकडालाई मूल्याङ्कन गर्ने हो भने लगभग काम सम्पन्न भइसकेका छन् भन्दा पनि हुन्छ। एउटा चाहिँ ठेक्कामा लगाएकोदेखि बाहेक नगर स्तरका योजना र वडा स्तरका योजनाहरूमा हामीले चाहिँ त्यो सम्पन्नता गरिसकेको छ भन्दा पनि हुन्छ। एउटा चाहिँ हामीले वडा गौरवको कार्यक्रम ठेक्कामा लगाएका छौँ, अरू सबै चाहिँ कामहरू सम्पन्न भइसकेका छन्। प्रदेशको चाहिँ प्रदेशको पैसाहरू पनि हामीले चाहिँ प्राप्त गरेको छ, त्यो प्रदेशको पैसा चाहिँ ठेक्कामा लागेको छ, ठेक्कामा निकालेको छ भन्ने मैले सुनेको छु। त्यो चाहिँ हाम्रो हनुमान नगर त्यो हनुमान मन्दिरको ठाडो बाटो हनुमान टोल विकास संस्था अन्तर्गतको चाहिँ बाटोलाई त्यो बाटोलाई चाहिँ बनाउनलाई पिच बनाउन भन्दा त्यो पैसा पनि त्यहाँ छुटिसकेको छ, ठेक्कामा लागिसकेको छ र अन्य कुराहरू भने चाहिँ तपसिलमा चाहिँ कामहरू चाहिँ गर्दै गएका छौँ। पुष्पजी,
अहिले यो पछिल्लो चरण चाहिँ प्रदेशका र केन्द्रका यो साझेदारीका बजेटहरू, पहिले त तपाईँहरूले 60-40 बजेटहरू पनि थुप्रो ल्याएर काम गर्नुभएको थियो, नगरमा धेरै कामहरू देखिएका थिए होइन, हाम्रो वार्डमा 1 वार्डमा पनि धेरै कामहरू देखेका थिए। यो पछिल्लो चरण चाहिँ यो साझेदारी अथवा जनसहभागिता जुटाएर अथवा केन्द्रका ठुला बजेट प्रदेशका बजेटहरू कम आएका छन्, किन होला यस्तो किन भइरहेछ सर?
मुलुकको अवस्था नै दयनीय अवस्था छ, बजेट काटेका छन्, परेका बजेटहरू दिएका छैनन्, पर्ने अनि काट्ने पर्ने काट्ने अवस्थाहरू चाहिँ सिर्जना भएको छ। यो चाहिँ यहाँको होइन, त्यो सिङ्गो राष्ट्रकै यो सरकारको चाहिँ पोलिसी नै होला सायद, यस्तै चाहिँ योजना दिने अनि काट्ने भन्ने कुराहरू। जस्तै प्रदेशकै चाहिँ प्रदेशकै सहरको कुराकानी गर्ने भने हाम्रो चाहिँ 2-1 प्रदेशमा चाहिँ 3-4 रुपियाँ चाहिँ यसपालि चाहिँ काटिदियो प्रदेशले भने, यो सिङ्गो चाहिँ केन्द्रका बजेटहरू हाम्रा चाहिँ काटिएका छन्, विभिन्न खालका चाहिँ काटिएका छन्, परेको भन्दा चाहिँ हल्ला पनि गर्यो अनि फेरि पनि बजेट पनि काटिदिएको छ। यसले सरकारको चाहिँ क्षमतामा चाहिँ प्रश्न चिन्ह लाग्छ लागेको छ पुष्पजी।
सर, अब यो अलिकति यो अहिले तपाईँहरूले जनप्रतिनिधिले विकास निर्माणका कामहरू गरिराख्नु भएकै अवस्था छ, अहिले केही देखिने गरी काम पनि वृत्तमा देखिन्छन्, तर यो आगामी चाहिँ 20 वर्ष 10 वर्ष पछाडिको सहर कस्तो बस्ने भन्ने खालको अलिकति वैज्ञानिक विकास प्रणालीलाई अगाडि बढाउन सकिन भन्ने जनगुनासो पनि छ होइन। तपाईँहरूले जुन अवस्थाका सडकहरू छन् त्यसैलाई अगाडि बढाएर लानु भएको छ तर मापदण्ड अनुसार विकास भएन भन्ने खालको गुनासो नगरमा छ। यसतर्फ चाहिँ नगरमा तपाईँहरूको चाहिँ छलफल हुन्छ हुँदैन? अब साँच्चै यस्ता बाटाहरूलाई मात्रै लगानी गर्ने, यति मापदण्डका बाटाहरू बनाउने, घर बनाउँदा यति फुट चाहिँ बाटो छोडेर मात्रै नक्सा पास गर्ने भन्ने खालका यी व्यवस्थित खालको प्लान बनाउने खालको तपाईँहरूले साँच्चै के लागू गर्नु भएको छैन सर?
सुन्नु न, त्यो छ घर बनाउँदा कति बनाउने, सरकार आवासमा चाहिँ कति आवास घर बनाउँदा कति गर्ने, आवासमा चाहिँ गर्दाखेरि कति गर्नुपर्ने र व्यवसायमा जाँदाखेरि व्यवसाय घर बनाउँदा कति गर्नुपर्ने भन्ने कुराहरू चाहिँ मापदण्डमा उल्लेखित छ। अनि बाटा कस्ता कतासँग बनाउने भन्ने कुराहरू चाहिँ घटीमा भित्री भाग 16 फिट भित्री भाग 16 फिटदेखि बाहेकको चाहिँ पासै हुँदैन। यो कुरा पनि यहाँ तपाईँलाई चाहिँ जानकारी गराउँछु। यी सबै घटनाक्रमको चाहिँ नि यो पहिला आजभन्दा 20-30 वर्ष अगाडि चाहिँ हुनुपर्ने नगरपालिका त्यतिखेर नभएर चाहिँ क्षेत्र दुईटा क्षेत्र भएको कारणले चार पाँच चाहिँ बिटामोट दुईटा क्षेत्र भएको कारणले चाहिँ त्यो रोकिएको गरेर अनि घना बस्ती बिटामोट चाहिँ झापा जिल्लाको या चाहिँ यता पूर्वको सबभन्दा ठुलो यो घना बस्ती भएको सहर भएको कारणले यहाँ चाहिँ घना चाहिँ आवास भएको कारणले यहाँ चाहिँ निर्माण घना निर्माण भइरहेका बस्ती भएको हुनाले चाहिँ यी सबै घटनाक्रमले हामीलाई के गर्यो भन्दाखेरि हामीलाई चाहिँ यसलाई चाहिँ पूर्वाधार विकास गर्ने कुरामा, बाटा चाहिँ ठुलो बनाउने कुरामा अवरोध सुरुदेखि नै भयो। त्यसो भएको हुनाले चाहिँ अब घर जग्गा बनाएका छन्, 12 फिटका चाहिँ बाटामा चाहिँ घर बनाएका छन्, घर नक्सापास गरेको छ, अब ती बनेका घरहरूलाई पनि चाहिँ अब खोल्ने गर्ने कुरो आएन। तथापि पनि हामीले उहाँहरूको चाहिँ कुनै कुराहरूलाई चाहिँ सहरभित्रका बाटाहरूलाई घटीमा 16 फिट बाटा भित्री भाग 16 फिट बाहेकको हामीले चाहिँ गरेका छैनौँ। बाहिर चाहिँ हामीले चाहिँ ठुला बाटाहरूलाई चाहिँ कार्यान्वयन गरेर गइरहेको छौँ। पुष्पजी,
अब यो अतिथि सदन जाने रोड जुन हाइवेबाट अतिथि सदन जाने रोड चाहिँ कहिलेदेखि निर्माण सुरु हुन्छ सर? त्यो त्यहाँका जनताहरूले होइन वर्षौँदेखि त्यो बाटोमा शास्ति बेहोरिरहेका छन्, तपाईँहरूको त्यहीँ स्थानीय हुनुहुन्छ, त्यो चाहिँ कहिलेदेखि सुरु हुन्छ?
धन्यवाद, त्यो चासोको विषय बनेको छ। यहाँका हामीले चाहिँ सालै पछि त्यो बजेट त्यहाँ चाहिँ हामीले कार्यान्वयन पनि गरेका हौँ, चाहिँ निर्माण चाहिँ हाम्रो चाहिँ मर्मसम्मारबाट त्यो पनि काम गरेका हौँ। तर विषयवस्तु के रह्यो भने जबसम्म चाहिँ पिचमा पानी हाल्ने क्रम बन्द हुन्छ, बन्द हुँदैन तबसम्म पिच भत्किरहन्छ। यो कुरो प्रश्न छ, पिचमा पानीले चाहिँ बिहान बेलुका दिउँसो जतिखेर पनि घनाभित्रको चाहिँ बाटोलाई पिचले थाम्दैन, पिचमा चाहिँ पानीले चाहिँ पिचलाई चाहिँ पानी पिचको शत्रु हो। त्यो कुरालाई चाहिँ मध्यनजर राखेर हामीले यो सबन सहरीसँग चाहिँ यो पैसाहरू चाहिँ हामीले चाहिँ परेको छ र हामी इन्जिनियर हामी सबैसँग बसेर कुराहरू गरेर फाइनल्ली चाहिँ त्यसलाई चाहिँ हामीले 1.1 किलोमिटर लगभग 100 किलोमिटर जति बाटो पेभर्स लगाउने भन्ने निर्णयका साथ सगनसँग बसेर छलफल गरेर त्यो अगाडि बढिसकेको छ। सायद टेन्डर निकालेको छ होला। 1 नम्बर वडामा 2 बाटाहरू, एउटा अतिसनबाट जाने बाटो, अर्को पञ्चकना धर्मकाँडाबाट उँभो जाने बाटो ठाकुर मन्दिरसम्म जोड्नका लागि त्यो 2 बाटाहरू सगन सहरले चाहिँ छानेर त्यो पैसा चाहिँ टेन्डरमा लाग्ने कुरामा हामीले बसेर छलफल गरिवरी नगरपालिका माइनेट गरेर चाहिँ इन्जिनियर चाहिँ बसेर चाहिँ पैसा आइसकेको छ भनेर भनेपछि हामीले त्यसलाई पनि कार्यान्वयन गर्ने भनेर चाहिँ निर्णय गरेर पठाएको छौँ। पुष्पजी,
अब बिरतामोडको अलिक बढी समस्या, अब दुईवटा कुरामा तपाईँहरूले फोहोरको कुरा अहिलेको चाहिँ स्थितिमा केही हदसम्म अलिकति व्यवस्थित गर्न सकिएको अवस्था, अब दुईवटा कुरा प्रमुख चुनौती देखिन्छन्। एउटा पार्किङको होइन, बिरतामोडमा अहिले सडकमा पार्किङ गरिन्छ र सडकमा तपाईँहरूको चार चक्की गाडी त पार्किङ गर्नलाई निकै समस्या पर्न थालिसकेको अवस्था छ। अब यो पार्किङलाई व्यवस्थित गर्न चाहिँ केही सोचिया छ नगरले, कहीँ कुनै ठाउँ खोज्ने अथवा त्यसलाई चाहिँ कहाँ लगेर कसरी गर्ने भन्ने?
यो पार्किङको हामीले चाहिँ जबसम्म चाहिँ हामीले व्यवसाय गर्ने कम्प्लेक्सका चाहिँ गाडीहरू ब्याङ्कका गाडीहरू आफ्नो पार्किङ नबनाइकन सम्भव हुँदैन। त्यो उसले चाहिँ पार्किङ ब्याङ्क ब्याङ्कमा चाहिँ पार्किङ भइसकेर बाटामा राख्ने पार्किङ गरेर उसले आएर चाहिँ उसले कमाउने भन्ने होइन, उसले चाहिँ पार्किङ भएको कम्पाउन्ड भएको खोज्नुपर्छ भन्ने चाहिँ जानकारी चाहिँ ब्याङ्कलाई दिइसकेको छ। यस्तै सपिङ कम्प्लेक्सका चाहिँ मलहरूको अन्डरग्राउन्ड गर्ने हो कि आफ्नो पार्किङ बनाउनु भन्ने कुराहरू त्यो निर्माण गर्दैखेरि चाहिँ उल्लेखित भएका कुराहरू छन्। त्यो कुरामा उस चासो दिनुपर्छ लगाएका कुराहरू छन् र समग्र सर्वसाधारणको पार्किङको लागि अलिकति समस्या रहेको हुनाले यसलाई हामीले चाहिँ अब कहाँ गर्ने के गर्ने भन्ने कुराहरू अलिकति चासोको र चाहिँ समस्या रहेको छ। यो कुरो सबैलाई थाहा छ, सबैको विषयमा थाहा छ र बाटोमा चाहिँ अब फोर लेनको बाटोमा चाहिँ टु लेन मात्रै छ, टु लेन बाटोमा चाहिँ पार्किङमा राखेर चाहिँ चलाइएको पनि छ। ट्राफिकको पनि चाहिँ ट्राफिकहरूले पनि बाटोमा घच्या घच्या त्यो टु लेन पनि फिचर मिचेर गाडी रोकेर बाटो जाम गर्ने कामहरू गरिरहेको छ। ट्राफिक व्यवस्था पनि चाहिँ कमजोरी रहेको छ। ट्राफिकहरूले चाहिँ ट्राफिकसँग बसेर हामीले चाहिँ पटक पटक कुराकानी गरेर सिडिओको अध्यक्षतामा यो ट्राफिक व्यवस्थापन गर्ने भन्न चाहिँ एउटा भेला पनि गरेर बैठक पनि गरेको कुराहरू कार्यान्वयन गर्ने कुरामा कमजोरी बनेको छ। यो चाहिँ कमजोरी भने चाहिँ स्वयं सिडिओ को अध्यक्षतामा बसेको चाहिँ बैठक भनेको त्यो चाहिँ सरकारी हिसाबबाट सरकारको चाहिँ सङ्घको नेतृत्वबाट गरेको भन्ने बुझ्नु पर्यो। त्यहाँ चाहिँ उहाँहरूले चाहिँ त्यहाँ त्यसलाई व्यवस्थापन गरेको बुझिएन, बुझ्न सकिएको छैन। यसैले चाहिँ यस कुरामा चाहिँ हामीले पटक पटक कुराहरू उठाएको छौँ, ट्राफिकसँग कुराहरू गरेका छौँ। यो व्यवस्थापन गर्नुमा ट्राफिक पनि लाग्नुपर्छ भन्ने हामीले बुझेका छौँ पुष्पजी।
अब एउटा सभ्य नगर सभ्य वडा बन्नका लागि सामाजिक सद्भाव पनि उत्तिकै आवश्यकता पर्छ सर। जस्तै यो अहिले तपाईँको वडामा पश्चिम बस स्ट्यान्डमा साँझको समयमा अत्यन्तै विकृति उशृङ्खल गतिविधिहरू हुन्छन् भन्ने खालको त्यहाँका जनताहरूले गुनासो गर्नुहुन्छ, त्यो देखिन्छ पनि। अब यसमा जनप्रतिनिधिले गर्ने भूमिका अथवा प्रशासनसँग समन्वय गर्ने कुराहरू त्यो क्षेत्रमा चाहिँ त्यस्ता गतिविधिलाई रोक्नका लागि तपाईँको ध्यान पुगेको छ कि छैन, तपाईँले समन्वय गर्नुभएको छ?
जरुर पुगेको छ, हाम्रो ध्यान पुगेको छ। त्यहाँको चाहिँ हामी जनप्रतिनिधि पाँचजनाले चाहिँ जनप्रतिनिधिले त्यहाँ ध्यान पुगेर भने त्यहाँ ध्यान पुर्याउनु पनि पहिलो भने त्यहाँको टोल विकास संस्था हो, त्यहाँको टोल विकासले चाहिँ के गर्नुपर्छ भनेर उहाँलाई जानकारी गरेको छ, उहाँहरू पनि लाग्नु भएको छ। विषय के र भन्दाखेरि तपाईँ चाहिँ प्रहरी पनि आउने फर्केनै, प्रहरी पनि आउने फर्कने भन्ने कुरो चाहिँ उहाँहरूले पनि रिपोर्टिङ गर्नुभएको छ। अनि त्यति मात्र यहाँ चाहिँ बिर्ता मोड चाहिँ नेपालभरिका मान्छेहरू भन्ने ठाउँ
हो त,
यहाँ पढ्नको लागि चाहिँ यो चाहिँ शैक्षिक हब भएको ठाउँ हो यो, यहाँ चाहिँ यो पूर्वका चाहिँ सबैतिरका युवा युवतीहरू पढ्ने ठाउँ हो यहाँ। यहाँ बिर्तामोडको मात्रै चाहिँ युवा युवती बिग्रेका छैनन्, लागेका छैनन्, सिङ्गो चाहिँ छ। बिर्तामोड नगरपालिकाको चासोको विषय बनेछ, राष्ट्रको चासोको विषय बनेको छ यो। भनेपछि यस दुर्व्यसायी नियन्त्रण गर्ने सवालमा राष्ट्र केन्द्रबाटै सङ्घबाटै यसका चाहिँ कार्यक्रमहरू ल्याउनुपर्छ। यहाँ चाहिँ हामीले कार्यक्रम चलाएका छौँ, चलाउँदा चाहिँ कसले चलाउने? सम्बन्धित व्यक्तिहरू आउँदैन, उसको घर परिवारसँग सम्पर्क छैन, कसरी चाहिँ अब एउटा समाजका अग्रजहरू चाहिँ राखेर कार्यक्रम गरिरहँदाखेरि त्यसबाट कतिको फाइदा हुन्छ, उहाँहरूलाई चाहिँ कतिको चाहिँ चेतना हुन्छ ती खानेहरूलाई दुर्व्यसनीहरूलाई भन्ने कुराको चाहिँ समस्या रहेको। जस्तो चाहिँ हामीले चाहिँ बित्तामा नगरपालिकाले चाहिँ एउटा पर सुगम पेट्रोल पम्प लिएर चाहिँ ग्रुप 15-20 जनाको चाहिँ जत्था नै समातेर लगेर चाहिँ वडा नम्बर 5 लगेर सुधार गृहमा हालो। यस्ता सम्म आयो कि सुधार गृहमा हालेका भोलिपल्ट ती चाहिँ डेलिभरी भएर पनि बच्चा जन्मेका चाहिँ पनि त्यस्ता पनि बुढाबुढी पनि श्रीमान श्रीमती पनि अनि युवा युवती पनि यस्ता यस्ता खोजी गर्दाखेरि जम्मा चाहिँ बिर्तामोड नगरपालिका चाहिँ थोरै मात्रामा अरू सबै पाइरहेका यस्तो अवस्था रहेको छ होइन। यसलाई नियन्त्रण गर्न चाहिँ अब खोजिराखेको गरिराखेको छ, कल गरिराखेको छ, अनि दुर्व्यसनीलाई त्यहाँभित्र थुनेर मतलब सुधार गृहमा राखे लागेको चाहिँ खर्च नगरपालिकाले दिएर अगाडि काम गर्यो। नगरपालिकाले कति कति लागेको छ के लागेको छ भन्न 1.5 लाख रुपियाँ हामीले चाहिँ नगरपालिका तिरेर ती दुर्व्यसनले गर्यो। ती दुर्व्यसनीहरू बिर्तामोडको मात्रै छैनन्, बाहिरको पनि छैन, समस्या हो क्या। यसले गर्दाखेरि चाहिँ यसलाई चाहिँ हामीले चाहिँ सिङ्गो नगरपालिका सिङ्गो वडाहरू जनप्रतिनिधिहरू टोल विकास संस्थाहरू
हजुर
यहाँ चाहिँ दिनभरि दुर्व्यसनी गरे तिनै चाहिँ ग्रुपहरू चाहिँ राति चाहिँ अन्य देशकृतिमा चाहिँ लागेका घटनाहरू पनि चाहिँ यहाँ विक्रमलो चाहिँ यता गएर सुन्न थालिसकेको छ। पैसाको कारणले उनीहरू चाहिँ त्यो हिसाबमा पनि हिँडेका कुराहरू पनि सुन्नमा आएको छ पुछपछि। यसलाई प्रशासनले पनि गम्भीर रूपमा चाहिँ ध्यान दिनुपर्छ। जनप्रतिनिधि मात्रै सबै कुरा होइन, प्रशासन मात्रै सबै कुरा होइन,
समन्वय
समन्वय गरेर जानुपर्छ पुछपछि।
अब अन्त्यमा यो सामाजिक विकासतर्फको बजेट जति आउँछन् वडामा नगरमा आउँछन्, यो सामाजिक विकासतर्फका चाहिँ यो तालिमहरू दिने यी जुन अवेरनेसका कार्यक्रमहरू आउँछन् यी प्रभावकारी भएनन् भन्ने गुनासो छ सर, यसको उपलब्धिमूलक भएनन् भन्ने गुनासो छ। हाम्रो वडामा चाहिँ कसरी लिएको छ अहिले तपाईँहरूले चाहिँ साँच्चिकै रोजगारमुखी साँच्चिकै चाहिँ जनतालाई उपलब्धि हुने खालको सोच्नु भएको छ कि छैन, के छ सर यसबारे पनि प्रश्न बनाइदिनुहोस् न।
योजनाहरू बनाएका छौँ, साले पछि चाहिँ हामीले कार्यान्वयनलाई चाहिँ अगाडि बढाएका छौँ। जस्तो गत वर्ष पनि हामीले हाउस वायरिङका चाहिँ कार्यक्रमहरू पनि ल्यायौँ, अन्य चाहिँ हामीले चाहिँ त्यो ड्राइभिङ पनि हामीले ल्यायौँ। भर्न आउनु न, उहाँहरूलाई सबैलाई पठाए आउनु न। अब यसपल्ट के गर्यौँ भने हामीले त्यो जुन क्षेत्र प्रभावित छ, जुन क्षेत्र चाहिँ आधारभूत क्षेत्र छ, जुन क्षेत्र टोल विकास चाहिँ जुन चाहिँ अहिले विपन्न खालको चाहिँ टोल विकास छ, जो चाहिँ ती वर्गका साथीहरू बस्नु भएको थियो त्यो क्षेत्रलाई प्राथमिकता साथ हामीले चाहिँ कार्यक्रम अगाडि बढाएका छौँ। जस्तो एउटा चाहिँ हामीले सूर्यनगर काली मन्दिर टोल विकास संस्था, हिमाली टोल विकास संस्था अन्तर्गत यसपालि चाहिँ उद्यमशील वृद्धामूलको उद्यमशील कार्यक्रम अन्तर्गत हामीले चाहिँ त्यहाँ कार्यक्रम चलायौँ। त्यो चाहिँ नगरपालिकाको कार्यक्रम त्यसबाट आउँदाखेरि त्यहाँ चाहिँ कार्यक्रमले चाहिँ उहाँहरू तालिम लिएको असाध्यै खुसी हुनुहुन्छ। त्यो नगरपालिकाले चाहिँ गरेको कार्यक्रम त्यही क्षेत्रमा हामीले गरायौँ जो आधारभूत क्षेत्र हो। अब हामीले हरेक विषयवस्तु त्यो आधारभूत क्षेत्र र आधारभूत वर्गमा पुग्ने विषयले हामीले चाहिँ गरेका छौँ। अब हामीले अर्को तालिम गर्दैछौँ, साबुन बनाउने तालिम, यो हर्दी बनाउने, यी बनाउने कार्यक्रम पनि त्यही त्यस्तै चाहिँ अर्को आधारभूत वर्गमा चाहिँ अरू आधारभूत टोलमा चाहिँ गरेका छौँ। जस्तो दुर्गा मन्दिर टोल, नकाने सिरिजङ्गा, विष्णुचर चोक, बर्जुवाल टोल, ए यो खालका चाहिँ त्यो उत्तर बेल्टको चाहिँ टोलहरूलाई समेटेर त्यो कार्यक्रम पनि हामीले चाहिँ तुरुन्तै गर्दैछौँ। उहाँहरूले चाहिँ नाम सङ्कलन गरिसकेर आउनु भएको छ। त्यसपछि कार्यक्रम भने चाहिँ हामीले गरौँ भन्दा चाहिँ उहाँहरू चाहिँ लाग्नु पऱ्यो, आउनु पऱ्यो। तर एउटा के रह्यो भन्दाखेरि रोजगारको अवसर भनेको प्रत्येक घरमा चाहिँ अहिले अब जानु घरमा भेटौँ मानिस कोही पनि भेटौँ न, घरमा एकजना एक गरे एक रोजगारको कार्यक्रम चाहिँ लघु विद्या नगरपालिका वडा एकमा भइसके जस्तो लाग्दैछ मलाई। कुसरी
हस् सर, अत्यन्तै व्यस्त हुनुहुन्छ र यो समय प्रदान गर्नुभयो र वडाका र नगरका गतिविधिका बारेमा जानकारी गराइदिनु भयो सर, समय प्रदान गर्नुभएकोमा यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
हस् धन्यवाद कुसरीजी, नमस्कार।
उहाँ हुनुहुन्थ्यो बिर्तामोड नगरपालिका एकका वडाध्यक्ष एवं नगरका प्रवक्ता अग्निप्रसाद पाण्डे। हामीले आज वडावासीका सवाल बिर्तामोड एकसँग कार्यक्रममा उहाँसँग कुराकानी गर्दै हस्त आजलाई यो कार्यक्रम यति नै। हामी अर्को हप्ता अर्को कार्यक्रममा फरक प्रसङ्गका साथ कुराकानी लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुता म पुष्प बराल पनि बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।